यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकबाट विद्युत व्यापार ई कमर्स विधेयक 2080 पारित। भारतमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्युको घटनाका सम्बन्धमा उच्चस्तरीय कूटनीतिक संवादका माध्यमबाट छानबिन गर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी। गत असोज दोस्रो साताको बाढ़ी पहिरोबाट क्षति भएका 26 सड़क तथा पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयद्वारा 18.88 अर्ब करोड़को स्रोत सहमति प्रदान। र सुडानमा अर्धसैनिक बलको आक्रमणमा परि महिला र बाल बालिका सहित 200 भन्दा बढ़ीको मृत्यु।
विदेश गए परि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनु होस् हामी सँगै, कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विद्युतीय व्यापार ई कमर्स विधेयक 2080 पारित भएको छ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेश गर्नुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको विद्युतीय व्यापार ई कमर्स विधेयक 2080 सर्वसम्मतिले पारित भएको हो। बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै उद्योग मन्त्री भण्डारीले विधेयकले उद्योग व्यवसाय तथा व्यापारको क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने, नवउद्यमीलाई प्रोत्साहित गर्ने र थप रोजगारीका अवसरहरू सिर्जना गर्ने बताउनुभयो। मन्त्री भण्डारीले प्रविधिमा आधारित कारोबारलाई सहज बनाउन र अनलाइन ठगी एवं अनियमितता नियन्त्रण गर्न समेत विधेयकले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। विद्युतीय व्यापार ई कमर्स विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएर सुझाव सहित प्रतिनिधि सभामा पेश भएको थियो। यसैगरी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट रक्षा मन्त्री मानवीर राईले महान्यायाधिवक्ताको आर्थिक वर्ष 2079-80 को वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले भारत सरकारसँग सम्झौता भए अनुसार विभिन्न 8 अन्तर्देशीय विद्युत प्रसारण लाइनको निर्माण कार्य अगाडि बढ़ेको सदनलाई जानकारी गराउनुभयो। बैठकमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै ऊर्जा मन्त्री खड्काले दोधारा, लम्की, बरेली, ढल्केबर, सीतामढ़ी लगायत विभिन्न 8 अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भए अनुसार काम अगाडि बढ़ेको बताउनुभयो। मन्त्री खड्काले लामो समयदेखि अड्किएर रहेका अधूरा आयोजनाहरू सुचारू गर्न सरकारको ध्यान केन्द्रित भएको र राष्ट्रिय आयमा वृद्धि गरी आन्तरिक रोजगारीका अवसरहरू सिर्जना गर्नका लागि समेत जलविद्युत आयोजनालाई प्राथमिकताका साथ अगाडि बढ़ाएको बताउनुभयो। यसैगरी आजको बैठकमा सांसदहरूले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनाका सम्बन्धमा उच्चस्तरीय कूटनीतिक संवाद सहित सत्य तथ्य छानबिन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले प्रकृति लम्सालको मृत्युपछि विरोधमा उत्रिएका नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार सह्य नहुने भन्दै घटनाको मृतक विद्यार्थीको न्यायका लागि सरकारले पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण गर्न सड़कको स्तरोन्नति गरिनुपर्ने, सवारी साधनको अवस्था चेक जाँच गरिनुपर्ने र सवारी साधन अनुमति पत्रको समेत चेक जाँच गरिनुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक फागुन 11 गते आइतबार दिनको 1 बजे बस्नेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिशा स्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा भएको समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र एनओसी रोक्ने चेतावनी दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको हो। केआईआईटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीहरूप्रति मन्त्रालयले दुर्व्यवहार प्रति मन्त्रालयले ध्यान आकर्षण भएको जनाएको छ। विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनु पर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत गरिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरूप्रति भएको व्यवहार निन्दनीय छ मन्त्रालयले भनेको छ। घटनाको सम्बन्धमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको पनि मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई निरन्तर रूपमा बुझ्ने काम भइरहेको बताउनु भएको छ। भारतको ओडिशा स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा आवश्यक पहल भइरहेको परराष्ट्र मन्त्री डाक्टर राणाले बताउनुभयो। यसै गरी घटना भएको जानकारी पाउन साथ परराष्ट्र मन्त्रालयको हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई छात्रावासमा फर्कन अपील गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने कर्मचारीलाई कार्यवाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत गराएको उहाँले स्पष्ट गर्नुभयो। पानी जहाज विधेयक छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइएको छ। राष्ट्रिय सभाको आजको बैठकले पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक 2081 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राख्नु भएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। यस्तै आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले लोक सेवा आयोगको आर्थिक वर्ष 2080-81 65 वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युबारे छानबिनको माग गर्नु भएको छ। आजको राष्ट्रिय सभाको बैठकमा लम्सालको रहस्यमय मृत्युले सभाको गम्भीर ध्यान आकर्षण भएको भन्दै सत्य तथ्य छानबिन गरी उचित न्याय प्रदान गर्न गम्भीर रूपमा यथाशीघ्र कूटनीतिक पहल थाल्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले राष्ट्र सेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढ़ेकोमा आपत्ति जनाउनु भएको छ। बैठकको शून्य समयमा सांसदहरूले कर्मचारीहरू जनप्रतिनिधिबाटै असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो। सांसद पदम बहादुर परियारले तनहुँको बन्दीपुर गाउँपालिका 6 जनप्रतिनिधिले कर्मचारीलाई आक्रमण गरेकोमा आपत्ति जनाउँदै छानबिनको माग गर्नुभयो। सांसद रेणु चन्दले सबै प्रकारका विभेदको अन्त्य गर्न तथा विभेद गर्नेमाथि कार्यवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद विष्णु देवी पुडासैनीले काठमाण्डुमा ढल निकास खानेपानी विद्युत लगायत संरचना निर्माणमा अन्तर्निकाय समन्वय हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद रूक्मिणी कोइराला विष्णु कुमारी सापकोटा विष्णु बहादुर विश्वकर्मा कृष्ण प्रसाद अधिकारी सावित्री मल्लले भारतको ओडिशा स्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको मृत्युको छानबिनका लागि सरकारले तत्काल पहल थाल्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सदस्यहरूले नेपालमा विभिन्न दात्री निकाय र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले प्रदान गर्ने गरेको आर्थिक सहयोगको सही सदुपयोग नभएको औल्याउनु भएको छ। समितिको आजको बैठकमा सांसदहरू गोकुल बास्कोटा देवप्रसाद तिमल सिन्हा मोहन बस्नेत लगायतले धर्म परिवर्तन पुस्तक लेखन तथा प्रकाशन शिक्षा लगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको लगानी हुने गरेको चर्चा चलेकोले यसबारे राज्य संवेदनशील हुन जरूरी रहेकामा जोड़ दिनुभयो। सांसद बास्कोटाले सन् 2002 हालसम्म 21 खर्ब बराबरको रकम कुन प्रणालीबाट नेपाल भित्रिएको यकिन हुन नसकेको भन्दै यस्तो सहयोगलाई पारदर्शी बनाइनुपर्ने बताउनुभयो। बैठकमा समिति सदस्यहरूले करदातालाई झन्झट नहुने प्रकारको कर प्रणाली लागू गर्न सके बेरुजू नियन्त्रण गर्न सकिने बताउनुभयो। बैठकमा समिति सभापति ऋषिकेश पोखरेलले विदेशी लगानीलाई पारदर्शी बनाउनु पर्ने राज्यका संवेदनशील क्षेत्रमा गैर बजेटीय लगानी हुन नदिने भन्ने विषयमा लेखा समिति प्रष्ट रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबीन समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा समितिका संयोजक शेखर प्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरूको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुपर्ने कदमका विषयमा सुझाव सहितको प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीलाई बुझाउनु भएको हो। समितिले दाङमा रहेको विश्वविद्यालयको कुल 1662 बिघा जग्गा रहेको र देउखुरी क्षेत्रमा 1336 बिघा मध्ये 910 बिघा अतिक्रमण भई 2059 ती जग्गाबाट विश्वविद्यालयले कुनै आमदानी प्राप्त नगरेको पाइएको संयोजक पौडेलले बताउनुभयो। संयोजक पौडेलले जग्गालाई उपयोगमा ल्याउन भाडामा दिन सकिने र अतिक्रमण हटाउन सरकार र राजनीतिक दलको सहयोग आवश्यक हुने सुझाव दिनुभयो। प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रधानमन्त्री ओलीले अध्ययन र छलफल गरेर आवश्यक प्रक्रिया अघि बढ़ाउने विश्वास दिलाउँदै विश्वविद्यालयहरूमा तालाबन्दी र अतिक्रमण जस्ता अवांछित क्रियाकलाप रोकिनुपर्नेमा जोड़ दिनुभयो। प्रतिवेदन हस्तान्तरणका अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति विद्या भट्टराई पनि सहभागी हुनुहुन्थ्यो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सुशासनका माध्यमबाट मुलुकमा समृद्धि ल्याउन सरकार कटिबद्ध रहेको बताउनु भएको छ। आज लमजुङमा प्रथम लमजुङ खेलकूद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री गुरूङले सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण जरूरी रहेको बताउनुभयो। अहिलेसम्म बिग्रिएका सबै कुराको सुधार गर्दै मुलुकलाई सही दिशातर्फ प्रेरित गर्न सरकार अग्रसर भएको मन्त्री गुरूङले बताउनुभयो। सामाजिक सञ्जाल नियमनका नाममा अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै स्वीकार्य नहुने नेपाली कंग्रेसका नेताहरूले बताउनु भएको छ। नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले सामाजिक सञ्जाललाई नियमन गर्न जरूरी भए पनि अभिव्यक्ति स्वतन्त्रतामा आघात पुग्ने कुनै पनि कानून स्वीकार गर्न नसकिने बताउनुभयो। नेता एनपी साउदले नियमनका नाममा अंकुश लगाउने गरी ल्याइएको विधेयक स्वीकार्य नहुने भन्दै प्रेस स्वतन्त्रतामाथि आचाउने कदम विरूद्ध आफूहरू उभिने बताउनुभयो। वरिष्ठ पत्रकारहरू हरिहर विरही, तारानाथ दाहाल लगायतले अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने गरी गरिएका कुनै पनि कार्य विरूद्ध प्रेस जगत एक भएर उभिन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारको हकहित र संरक्षणमा सधैँ उभिने बताउनुभयो। नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन भोलिसम्म चल्नेछ। लुम्बिनी प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभाको पाँचौं हिउँदी अधिवेशन अन्त्य गर्नु भएको छ। नेपालको संविधान बमोजिम आज राति 12 बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरद्वारा आज जारी सूचनामा उल्लेख छ। धनकुटा र उत्तरी मोरङको सिमानामा पर्ने थामी डाँडामा खानेपानी आयोजना सञ्चालनमा आएपछि वर्षौंदेखिको खानेपानी समस्या अन्त्य भएको छ। हिउँदको लागि समेत बर्खामै पानी जोहो गर्नुपर्ने अवस्थामा रहेको त्यस क्षेत्रका स्थानीयले खानेपानी आयोजना सञ्चालनमा आएसँगै आफूहरूलाई सहज भएको बताएका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
गत वर्षसम्म थामडाँडाका मोहन राईको घर वरिपरि पानीले भरिएका 2 र 2.5 लिटरका बोतलले भरिएको हुन्थ्यो। बर्खामा जम्मा गरेर राखिएको सो पानी हिउँदमा खाना र गाई वस्तुलाई खुवाउन प्रयोग हुने गरेको थियो। मोहनको मात्र होइन, थामडाँडा सुर्के र जैतुन पार्क क्षेत्रका करिब 100 घर वरिपरि पानीको बोतलले भरिएको हुन्थ्यो। गाउँभन्दा करिब 1.5 किलोमिटर तलको मूलबाट एक पटक पानी ओसार्दा करिब 3 घण्टा लाग्ने गरेको थियो, जसले गर्दा एक परिवारको एकजनाको दिनचर्या पानी खोज्नमै बित्ने गरे थियो। तर अहिले लिफ्टिङ आयोजनाबाट पानी घर घरमै आउन थालेपछि समस्याको अन्त्य भएको छ।
पहिला चाहिँ धेरै बोक्नु पर्थ्यो, 3 घण्टा जति समय लाग्थ्यो, अनि त्यो समयलाई अहिले अन्य सदुपयोग गर्ने मौकाहरू छ।
दुःख होइन, चैताको वैशाखमा पानी नभएर तल तल खोज्नु जानुपर्ने, फेरि पानी पर्खिनु पर्ने, है घण्टौ घण्टा रुङ्दा समस्या थियो नि। अहिले त्यसो त राम्रो छ नि पानी आएर।
धनकुटाको सागुरीगढी र मोरङको केराबारी गाउँपालिकाको सिमानामा पर्ने यो क्षेत्रमा खानेपानी डिभिजन कार्यालय सुनसरीले लिफ्टिङ आयोजना सञ्चालन गरेको हो। पाँच वर्ष अघि सुरु भएको आयोजनामा करिब 1 करोड रुपियाँ लगानी भएको छ। 1.5 किलोमिटर तलबाट पानी तानेर 1,20,000 लिटर क्षमताको ट्याङ्कीमा जम्मा गरेर घर घरमा धारा मार्फत वितरण गरिएको छ। सबै उपभोक्तालाई दिन बिराएर पानी वितरण गर्ने गरिएको वितरक रविन राई बताउनुहुन्छ।
पानी 95 घर धुरीले अहिले चाहिँ खाइरहेको छ।
पाँच वर्ष अघि सुरु भएको आयोजनाले अहिले मूर्त रूप लिएपछि स्थानीयको खानेपानी समस्या हटेको हो। पानी ल्याउन निकै संघर्ष गरेका स्थानीय अहिले खानेपानीको समस्याबाट मुक्त भएका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
राष्ट्रिय प्रजातन्त्र दिवस 2081 अवसरमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजन परिसरमा सरसफाई तथा वृक्षारोपण गरिएको छ। वृक्षारोपणको शुभारम्भ गर्नुहुँदै सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले 2007 सालमा आएको प्रजातन्त्रले मुलुकमा राजनीतिक, सामाजिक र आर्थिक स्वतन्त्रता प्राप्तिमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। अध्यक्ष विष्टले गणतन्त्रलाई सफल बनाउन सार्वजनिक सेवा प्रसारण नेपालको योगदान महत्वपूर्ण हुने भएकाले सबै कर्मचारीलाई सोही अनुसार दायित्व निर्वाह गर्न आग्रह गर्नुभयो। नारायणगढ़ मुङलिङ सड़कमा 19 नयाँ पुल सञ्चालनमा आएका छन्। सड़कमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो। नागडुङ्गा मुङलिङ सड़क आयोजना पश्चिम खण्ड नारायणगढ़ मुङलिङका इन्जिनियर विजय दरैका अनुसार खहरे खोलाको पुल सञ्चालनमा आएसँगै सबै पुल निर्माणको काम सकिएको हो। म्याग्दीको मालिका गाउँपालिका 2 रूम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सड़कमा मार्ग खुलेको 5 वर्षपछि यातायातका साधन सञ्चालन हुन थालेका छन्। आर्थिक वर्ष 2076-77 मार्ग खुलेको रूमबाट खवाङ हुँदै ताराखोला जोड्ने 13 किलोमिटर सड़कमा खसेको पहिरो, ग्रेड र घुम्ती नमिलेका कारण यातायातका साधन सञ्चालन हुन सकेका थिएनन्। मालिका गाउँपालिका 2 रूमका ओडा अध्यक्ष उदय बहादुर बुढा थोकीले 5 वर्ष अघि मार्ग खुलेको सड़क मरमत गरेर जीप, मोटरसाइकल र ट्र्याक्टर सञ्चालन गरेपछि 1,000+ घर परिवार लाभान्वित भएका बताउनुभयो। कञ्चनपुरको शुक्ला फाटा नगरपालिकाले 307 विपन्न परिवारलाई कम्बल वितरण गरेको छ। नगरपालिकाको चालू आर्थिक वर्षका लागि तय गरिएको कार्यक्रम अन्तर्गत 12 ओडाका लागि अति विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिला लगायतलाई कम्बल वितरण गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणका गाउँहरूमा 3 दिनसम्म गरेको आक्रमणमा महिला र बालबालिका सहित 200+ बढ़ीको मृत्यु भएको छ। अधिकार उल्लंघनको अभिलेखीकरण गर्ने इमर्जेन्सी लयर्सका अनुसार नियमित सेनासँग झण्डै 2 वर्षदेखि युद्धरत अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफले व्हाइट नाइल राज्यको अल कादारिस र अल खेलवात गाउँहरूमा कुनै सैन्य उपस्थिति नभएका क्षेत्रहरूमा निहत्था नागरिकहरूमाथि आक्रमण गरेको थियो। आरएसएफले शनिबारदेखि ती गाउँहरूमा आक्रमण गरी हत्या, अपहरण, जबरजस्ती बेपत्ता र सम्पत्ति लुटपाट गरेको छ, जसमा सयौं घाइते वा बेपत्ता भएका छन्। सन् 2023 अप्रेलदेखि सुडान सेना प्रमुख अब्देल फताह अल बुरहान र उहाँका पूर्व सहायक आरएसएफ कमाण्डर मोहम्मद हमदान डाग्लोका सेनाहरूबीच युद्ध द्वन्द्व चर्केको हो। दुवै पक्षमाथि दुर्व्यवहार र युद्ध अपराधको आरोप लगाइएको छ। युद्धले 10,000+ ज्यान लिएको छ। 1,20,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। यस अवस्थालाई इन्टरनेशनल रेस्क्यू कमिटीले अहिलेसम्म अभिलेखित सबैभन्दा ठूलो मानवीय संकट भनेको छ। कजाकिस्तानको उल्टाउ क्षेत्रमा एउटा खानी भत्कदा 7 जनाको मृत्यु भएको छ। हिजो राति भएको दुर्घटनामा 7 जना मजदूरमा खानीमा फँसेका थिए भने आज तीनै मजदूरको शव निकालिएको काजिन फर्म समाचार एजेन्सीले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष 2082-83 लागि स्रोत सुनिश्चित गरी बजेटको सिलिङ निर्धारण गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा रहने स्रोत निर्धारण समितिले राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ। आयोगले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 12% वृद्धि हुने गरी करिब 18.5 खर्बको हारारी हुने गरी स्रोत अनुमान गरेको छ। फागुनको पहिलो साताभित्र स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरी त्यसको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउनु पर्ने व्यवस्था हाल रहेको छ। अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढ़ी पहिरोबाट क्षति भएका सड़क तथा पुल गरी 26 आयोजना पुननिर्माणका लागि 18.88 अर्ब रूपियाँको स्रोतका लागि सहमति प्रदान गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन 4 माग भई आएकोमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मंगलबार आयोजनाहरू पुननिर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ। 26 आयोजनाहरूमा 13 सड़क र 13 पुल निर्माणसँग सम्बन्धित आयोजनाहरू रहेका छन्। सड़क पुननिर्माणमा बीपी राजमार्ग, मेची राजमार्ग, अरनीको राजमार्ग र कान्ति राजमार्ग सहित 13 आयोजनाहरू रहेका छन्। सरकारले नयाँ खुलेका उद्योगलाई सुपारी, केराउ र मरिचको आयात अनुमति दिने निर्णय गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै त्यस्तो निर्णय लागू गरेको हो। मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले आर्थिक वर्ष 2081-82 औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरिचको आयातमा रहेको प्रतिबन्ध हटाइएको जानकारी दिनुभएको छ। यसअघि तस्करीको समस्या बढेपछि 2076 चैत 24 सरकारले ती वस्तुहरूको आयातमा पूर्ण बन्देज लगाएको थियो। त्यसपछि 2077 चैत 9 पूर्ण बन्देज हटाएर सरकारले परिणामात्मक बन्देज लागू गरेको थियो। यसपटक भने सरकारले नयाँ उद्योगलाई पनि आयात अनुमति दिने व्यवस्था गरेको छ। पर्वत जिल्लाको जलजला गाउँपालिका 9 बनौमा व्यावसायिक ओखर खेती शुरू गरिएको छ। गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्दै किसानहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले यस वर्षदेखि व्यावसायिक रूपमा ओखर खेती विस्तार गरिएको हो। बाँझो रहेको जग्गाबाट आमदानी गर्न ओखर खेती गर्न लागिएको जलजला 9 बनौका वडा अध्यक्ष गौ बहादुर पुनले जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा 1500 ओखरका बिरुवा रोपिएको छ। गाउँका अधिकांश किसानले आफ्नो जग्गाको क्षेत्रफल अनुसार माग गरेका बिरुवा रोपिसकेको अध्यक्ष पुनले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अर्को साता शुरू हुने केपी ओली फुटबल प्रतियोगिताको मंगलबार खेल तालिका सार्वजनिक भएको छ। आहारा पोखरा गोल्ड कप विजेता उज्बेकिस्तानको ब्ल्याक बुल्स एएफसी र एपीएफ बीच उद्घाटन खेल हुनेछ। त्यो खेलको विजेताले क्वार्टर फाइनलमा संकटा क्लबको सामना गर्नेछ। नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा 2 विदेशी सहित 9 टोलीको सहभागिता रहनेछ। फागुन 12 र 13 समान 2 खेल हुनेछन्। फागुन 12 त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ। त्यसै दिन आयोजक टोली केपी ओली एएफसी र एनआरटी बीच खेल हुनेछ। फागुन 13 संकटा र उद्घाटन खेलको विजेता तथा मछिन्द्र फुटबल क्लब र भूटानको एएफसी ट्रान्सफर युनाइटेड बीच हुनेछ। सेमी फाइनल फागुन 16 र 17 तथा फाइनल 19 हुनेछ। सेमी फाइनल र फाइनलका खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा तथा अन्य खेल सादोबाट स्थित एन्फा मैदानमा हुनेछ। नेपाल क्रिकेट संघ क्यानले युगण्डा भ्रमणका लागि 18 खेलाड़ीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले मंगलबार उनीहरूलाई बोलाएको हो। क्यानका अनुसार नेपालले युगण्डासँग 6 मार्चदेखि 17 मार्चसम्म श्रृंखला खेल्नेछ। बन्द प्रशिक्षणमा सना प्रवीण, सिमाना केसी र रिया शर्माले पहिलोपल्ट स्थान बनाएकी छिन्। यी खेलाड़ीले नेपाललाई एसिया कप र आईसीसी यू19 विश्वकपमा पुर्याएका थिए। विभागीय टोली नेपाल एपीएफ क्लबले एन्फा यू16 युथ लीगमा मंगलबार फ्रेन्च क्लब विरूद्ध 1-0 गोलको कठिन जित दर्ता गरेको छ। जितसँगै एपीएफले 14 खेलमा 32 अङ्क जोडेको छ। पराजित फ्रेन्चको 15 खेलबाट 27 अङ्क छ। सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा तेन्जिङ शेर्पाले गरेको एक मात्रै गोल एपीएफलाई जित दिलाउन निर्णायक बन्यो। मंगलबारे सम्पन्न खेलमा संकटाले विभागीय टोली त्रिभुवन आर्मी क्लब विरूद्ध 6-0 गोलको शानदार जित दर्ता गर्यो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 देशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बिहानी पख तराईका भूभागहरूमा हुसु कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवनमा पर्न सक्ने असरबाट बस्न आवश्यक उपाय तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 21.6 डिग्री सेल्सियस, न्यूनतम 8.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 20.7 डिग्री सेल्सियस, न्यूनतम 7.3 डिग्री सेल्सियस। पोखराको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 10.5 डिग्री सेल्सियस, वर्षा 7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 8.7 डिग्री सेल्सियस। दिपालको अधिकतम तापक्रम 26.4 डिग्री सेल्सियस, न्यूनतम 8.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकबाट विद्युत व्यापार ई कमर्स विधेयक 2080 पारित। भारतमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्युको घटनाका सम्बन्धमा उच्चस्तरीय कूटनीतिक सम्वादका माध्यमबाट छानबिन गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी। गत असोज दोस्रो साताको बाढ़ी पहिरोबाट क्षति भएका 26 सड़क तथा पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयद्वारा 18.88 अर्ब स्रोत सहमति प्रदान। र सुडानमा अर्धसैनिक बलको आक्रमणमा परि महिला र बाल बालिका सहित 200 भन्दा बढ़ीको मृत्यु। इसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।